यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सूचनाको हक उपयोग गर्दा अराजकताले प्रशय पाउन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपाललाई एसियाली विकास बैंकले विभिन्न परियोजना कार्यान्वयनका लागि 21 अर्ब 23 करोड़ सहुलियत ऋण तथा अनुदान उपलब्ध गराउने। सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकको दलगत आबद्धता हटाउनु पर्ने शिक्षाविदहरूको सुझाव। रूस युक्रेन युद्ध अन्त्य आफ्नो पहिलो प्राथमिकता हुने अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र नेपाल प्रिमियर लीग एनपीएलमा आज पोखरा एभेन्जर्स र विराटनगर किंग्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज बीच प्रतिस्पर्धा हुँदै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। जाजरकोटमा गैराती जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका 3 बीरखोला कैना कड्के सड़क खण्डमा G3C9845 नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा जीपमा सवार 7 जना मध्ये 5 जनाको मृत्यु भएको र 2 जना घाइते भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेघ बहादुर मंगरातीले जानकारी दिनुभयो। ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ। तेहथुमको 8 राई स्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा एसईईमा विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्नुहुँदै र शिक्षकलाई गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढ़ेका र लेखेका दिनहरूको पनि स्मरण गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेशन र निर्माणमा सहयोग गर्ने अन्य पक्षलाई धन्यवाद समेत दिनुभयो। त्यसक्रममा प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी शिक्षक स्थानीय लगायतसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हक उपयोग गर्दा अराजकताले प्रशय पाउन नहुने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओली समक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त डाक्टर सुरेश प्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभयो। यस्तै प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख सूचना आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, उक्त मन्त्रालयका सचिव राधिका अरियाल लगायत उपस्थित हुनुहुन्थ्यो। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सुधारका लागि पहल भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा हिजो भएको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले समस्या र दबावमा रहेको अर्थतन्त्रको सुधारका लागि पहल भइरहेको र समग्र आर्थिक स्थिति मध्ये केही सूचक राम्रो रहेको र शेयर बजार लगायतमा गतिशीलता आएको बताउनुभयो। अर्थमन्त्री पौडेलले राजस्व चुहावट रोक्न का लागि सरकारले प्रयास गरिरहेको भए पनि सबै प्रयास सफल हुन नसकिरहेको बताउनुभयो। राजस्वको लक्ष्य प्राप्तिबाट मात्रै बजेटको सन्तुलन कायम हुन सक्ने भन्नुहुँदै मन्त्री पौडेलले लक्ष्य पूरा गर्नका लागि लागि परिरहेको बताउनुभयो। बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउने चुनौती रहेको बताउनुभयो। यस्तै राजस्व सचिव दिनेश कुमार घिमिरेले लक्ष्यको तुलनामा 76.24% मात्रै राजस्व संकलन भएकाले लक्ष्य अनुरूप राजस्व संकलनका लागि थप प्रयास गर्नु आवश्यक रहेको बताउनुभयो। बैठकमा सांसदहरूले राजस्व छूटलाई औचित्यपूर्ण र पारदर्शी बनाइनुपर्ने, भन्सार मूल्य कारोबार मूल्यमा आधारित हुन नसकेको, भन्सार कार्यालयहरूलाई आधुनिक र प्रविधि मैत्री बनाइनुपर्ने सुझाव दिनुभयो। यस्तै सांसदहरूले देशमा लगानी बढ़ाउनका लागि आवश्यक कानून बनाउन ढिलाइ गर्न नहुने, विश्वासको वातावरण बनाउनु पर्ने र नियामक निकायहरूको भूमिकालाई प्रभावकारी बनाइनु पर्नेमा समेत जोड़ दिनुभयो। नेपाल सरकार र एसियाली विकास बैंक एडीबी बीच यान्त्रिक सिंचाई नवप्रवर्तन परियोजना र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना कार्यान्वयनका लागि 21.23 अर्ब रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। हिजो अर्थ मन्त्रालयमा भएको सम्झौता अनुसार उक्त परियोजनाका लागि एडीबीले 14.88 अर्ब रूपियाँ ऋण तथा 2 अर्ब रूपियाँ अनुदान दिनेछ। त्यस्तै जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि 1.35 अर्ब रूपियाँ ऋण, 2.97 अर्ब रूपियाँ अनुदान सम्झौता भएको हो। सम्झौता पत्रमा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोसवाले हस्ताक्षर गर्नुभयो। मध्य प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिंचाई परियोजना अन्तर्गत उन्नत सिंचाई प्रविधि लागू गरिनेछ। त्यसै गरी जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायलाई जलवायु परिवर्तनका असरहरूप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ। सम्झौता पत्रमा हस्ताक्षरपछि अर्थ सचिव घिमिरेले यी परियोजनाको माध्यमबाट उन्नत सिंचाई प्रविधि र दिगो जल व्यवस्थापनले खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताउनुभयो। एडीबीका देशीय निर्देशक कोसवाले जलवायु अनुकूलन, कृषि उत्पादकत्व र जल सुरक्षा क्षेत्रमा एडीबीले नेपाललाई सधैं सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली कांग्रेसले पार्टीको 10 भातृ संस्थाको महाधिवेशन गर्न महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ। पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत्र मसान्तभित्र सबै भातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि निर्देशक समिति गठन गर्नुभएको हो। पार्टीको विधान 2017 संशोधन सहितको धारा 25(9) बमोजिम गठन गरिएको उक्त समितिले महाधिवेशन सम्पन्न गराउनका लागि विधान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसले नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सह महामन्त्री जीवन परियार, नेपाल महिला संघको निर्देशन समितिको संयोजकमा प्रवक्ता डाक्टर प्रकाश शरण महत, नेपाल किसान महासंघको निर्देशन समितिको संयोजकमा रमेश रिजाल, नेपाल भूतपूर्व सैनिक संघको निर्देशन समितिको संयोजकमा एनपी सावद, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको निर्देशन समितिको संयोजकमा मधु आचार्य र नेपाल प्रजातन्त्र सेनानी संघको निर्देशन समितिको संयोजकमा प्राध्यापक डाक्टर गोविन्द राज पोखरेललाई तोकेको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको हिजोदेखि शुरू भएको बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। वहाँले नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदल सम्बन्धी निर्णय लिन मुलुकमा पछिल्लो समय विकसित राजनीतिक अवस्था लगायत विषयमा जानकारी गराउनु भएको पार्टीका सचिव सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। राजनीतिक प्रतिवेदनमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा गरिएको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव बारे उल्लेख गरिएको छ। वैज्ञानिक समाजवाद कार्यान्वयनका लागि राष्ट्रिय पूँजीको संचय, आर्थिक रूपान्तरणका लागि पूँजी परिचालन, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएका छन्। नेताको कार्यविभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोक्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित कार्यदलले आजको बैठकमा नामावली प्रस्तुत गर्ने र सोही बैठकले अनुमोदन गर्ने जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताउनु भएको छ। काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसंख्या नीतिमा सबै कुरा समेटिनु आवश्यक रहेको उल्लेख गर्नुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताउनु भएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैसे पार्टीले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले मन्त्रालय अन्तर्गत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्य स्थलको रूपमा रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री शाहीले जथाभावी गरिने भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव वन्यजन्तु द्वन्द्व, पर्वतीय क्षेत्रको इको सिस्टम र दिगो विकास लगायतका चुनौतीलाई सामना गर्न सबै मिलेर काम गर्नको विकल्प भएको बताउनुभयो। मन्त्री शाहीले बसाई सराईले गर्दा वनमाथिको निर्भरता घट्दै गएकाले वन पैदावारलाई उद्योग व्यवसायसँग जोड्नुपर्ने पनि बताउनुभयो। वन राज्य मन्त्री रूपा विकले नेपालका हिमालहरू, वनस्पति र वन्य जन्तुहरूको भण्डारण भएको उल्लेख गर्नुहुँदै मूल्यवान जैविक विविधताको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई पर्साबाट कास्की पुर्याइएको छ। हिजो दिउँसो उहाँलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको हो। सानो पाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि लामिछानेलाई सोमबार पर्सा पुर्याइएको थियो। मंगलबार बयान सकेर हिजो बिहान सिमरा स्थित विमानस्थलबाट काठमाण्डु हुँदै पोखरा पुर्याइएको हो। लामिछाने सहित प्रतिवादीहरूलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराउनु पर्नेछ। सहकारी पीड़ित तथा सहकारी बचतकर्ताहरूले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगर समक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख छ। ज्ञापन पत्र बुझ्नुहुँदै आयोगका अध्यक्ष मगरले सहकारीको रकम अपचलन र बचत फिर्ता हुन नसकेको सम्बन्धमा आयोगमा दर्ता भएका उजुरीहरूमा आयोगबाट अनुसन्धान भइरहेको र सम्बन्धित पक्षहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने बताउनुभयो। सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक विद्यालयका शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्नुपर्ने शिक्षाविदहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि सुझाव लिन विज्ञहरू सहितको हिजोको बैठकमा शिक्षाविद डाक्टर केदार भक्त माथेमाले दलगत राजनीतिक आबद्धताका कारण सार्वजनिक शिक्षा धराशायी भएको भन्दै तलब भत्ता, पेन्सन जस्ता सुविधा राज्यले उपलब्ध गराउँदा पनि सामुदायिक विद्यालयका शिक्षकले नतिजामूलक कार्य गर्न नसक्नुको कारण दलगत आबद्धताले नै भएको धारणा व्यक्त गर्नुभयो। त्यसै गरी महाश्रम शर्मा, डाक्टर रोजनाथ पाण्डे लगायतका शिक्षाविदहरूले विद्यालय शिक्षाको अधिकार नजिकको सरकारको हुनुपर्ने विचार व्यक्त गर्नुभयो। उपसभामुख इन्दिरा राणा मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय बाल अधिकार परिषदले हिजो काठमाण्डुमा आयोजना गरेको अपाङ्गता भएका बालबालिकाको शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोग सम्बन्धी संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानून बनाउनु पर्नेमा उपसभामुख राणा मगरले जोड़ दिनुभयो। नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाको कार्य समिति निर्विरोध निर्वाचित भएको छ। प्रतिष्ठान शाखाका लागि हिजो भएको मनोनयनमा सबै पदमा एकल उम्मेद्वारी परेसँगै कार्य समिति निर्विरोध निर्वाचित भएको हो। प्रतिष्ठानको अध्यक्षमा भूषण कुमार पोखरेल, उपाध्यक्षमा चन्दा विष्ट अधिकारी, महिला उपाध्यक्षमा सरिता खनाल, सचिवमा अर्जुन सापकोटा, सहसचिवमा सुमन बस्नेत, समावेशी सहसचिवमा वेग बहादुर पुलामी र कोषाध्यक्षमा रामकुमारी पराजुली निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत पीयूष कुमार श्रेष्ठले बताउनुभयो। त्यसै गरी खुल्ला सदस्यहरूमा मुअल्लिम अन्सारी, मुकेश कुमार मिश्र, बलराम कोइराला, हेमन्तराज उप्रेती, महिला सदस्यमा राधिका ओझा, मधेसी सदस्यमा मनोज कुमार शाह र अन्य समावेशी सदस्यमा रितु मानन्धर निर्विरोध हुनुभएको छ। यस्तै केन्द्रीय परिषद सदस्यमा गोकर्ण रेग्मी र किरण अर्याल, प्रदेश परिषद सदस्यमा रमिता यादव निर्विरोध हुनुभएको छ। पाल्पामा सुन्तला खेती प्रमुख नगदे बालीको रूपमा रहेको छ। यस वर्ष सुन्तला टिपेर बेच्ने बेलामा विभिन्न रोग किरा तथा बोट सुक्ने समस्या देखा परेपछि आमदानीको मुख्य स्रोत नै सुन्तला भएका किसान निराश बनेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
सुन्तलाको पक्कर क्षेत्र मानिएका रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका क्षेत्रकै सुन्तलामा बोट सुक्ने, कालो ढुसी फैलिने, बोट पहेँलो हुने र फल झर्ने समस्याले यहाँका किसान पीड़ित भएका छन्। पोहोर छहराको अमलाबासको केही बगानमा मात्र देखिएको यो समस्या अहिले मैनादी, सुमखोला, भैरवस्थान, मुजुङ, समाधि लगायतका ठाउँमा समेत सरेको छहराका किसान विजय बराल।
विगतका वर्षहरूमा फल दिने सुन्तलाहरू पनि यस वर्ष फल नदिने, पहेँलो हुने अनि सिट्रस ग्रिनिङको जस्तो लक्षण देखा पर्ने किसानका सुन्तला बारीहरूमा पठाएर त्यहाँ देखिएका समस्याहरूलाई पहिचान गरेर परीक्षण गरेर त्यसको निदानतर्फ
रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका मिलेर सुन्तला किसानकै लागि भनेर सुन्तला महोत्सव गरे पनि किसानले भने उचित फाइदा लिन नसकेको बताउँछन्। किसानलाई प्रविधि, औषधि तथा कृषि बीमाको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ। किसानको समस्या बुझ्न स्थानीय सरकारलाई आग्रह गर्नुहुन्छ अमलाबासका अर्का किसान सरोज पोखरेल।
हाम्रो सुन्तला पकेट क्षेत्र भनिएकै ठाउँमा विभिन्न प्रकारका रोगहरू देखा परेका छन्। तर पालिकाहरूले महोत्सव गर्नुभन्दा पनि किसानका समस्या के हुन् अनि के कारणले यस्ता रोगहरू समस्या देखिएका छन् त्योतिर चाहिँ ध्यान दियो भने चाहिँ किसानलाई अझै राहत पुग्थ्यो।
सुन्तला फूल खेल्ने बेलादेखि नै बोट पहेँलो हुने, फूल तथा फल झर्ने समस्या देखिएको हो भने कतिपय बिरुवा समेत किराले नष्ट पारेको किसान बताउँछन्। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना इकाइ कार्यालय पाल्पाले किसानको बगैंचामा नै पुगेर रोगको बारेमा बुझ्ने निराकरणको काम समेत भएको जनाएको छ। परियोजनाका अध्यक्ष नित्यानन्द पोखरेल।
सुन्तलाको टुप्पा सुके, पहेलो भयो, फलहरू पनि झरे भन्ने चाहिँ किसानहरूको गुनासो आइराखेको छ। यसको समाधानको लागि किसानको घर दैलोमा पुगेर चाहिँ त्यसको सेम्पल लिएर अब परीक्षणको लागि चाहिँ हाम्रा प्राविधिकहरू लागिराख्नु भएको छ।
जिल्लामा 1146 हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएकोमा गत वर्ष 8,861 टन सुन्तला उत्पादन भएकोमा यो वर्ष रोगका कारण उत्पादनमा कमी हुन सक्ने कृषि प्राविधिकको अनुमान छ। सुन्तलामा देखिएको रोग किरा नियन्त्रण गरी आगामी वर्ष सुन्तला उत्पादनमा वृद्धि गर्न सरकारवाला निकायको ध्यान जान जरूरी देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई दिएको एक अन्तर्वार्तामा रूस र युक्रेन दुवै देशले ठूलो संख्यामा नागरिक गुमाइरहेका र लाखौं सैनिक मारिएकामा खेद प्रकट गर्नुभयो। दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान तीव्र रूपमा भइरहेका बेला प्रहरीले हिजो उहाँको कार्यालयमा छापा मारेको छ। जेल प्रशासनका अनुसार देशका पूर्व रक्षा मन्त्रीले डिसेम्बर 3 रातिको घटनालाई लिएर औपचारिक रूपमा पक्राउ पर्नुभन्दा केही समय अघि आत्महत्याको प्रयास गर्नुभएको छ। सैन्य शासन लागू भएपछि सेना र हेलिकप्टरहरू संसदमा पठाई सांसदहरूलाई युनको सैन्य कानून घोषणालाई मतदान गर्नबाट रोक्नको लागि प्रयास गरिए पनि विपक्षी गठबन्धनले सेनाको घेरालाई तोड्दै संसदमा राष्ट्रपति विरूद्ध महाभियोगको प्रस्ताव दर्ता गराएको थियो। इरानको राजधानी तेहरानमा अस्वस्थ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी संचार माध्यमले जनाएको छ। उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवा तथा तुवालोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढ़ेको छ। सिरियाली लडाकुहरूले उत्तरी लताकियाको खर्दाहा शहरमा अपदस्थ राष्ट्रपति बसर अल असदका बुवा हाफेज अल असदको चिहानमा आक्रमण गरेका छन्। हतियारधारी समूहले पूर्व राष्ट्रपति हाफेजको चिहानमा आक्रमण गरेको बीबीसीले जनाएको छ। विद्रोहीहरूले देशमा कब्जा जमाएपछि असदले परिवार सहित रूसमा शरण लिएका बेला सिरिया स्थित गृहनगरमा रहेको वहाँका बुवाको चिहानमा आक्रमण भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सिमेन्ट उत्पादक उद्योगी र निर्माण व्यवसायी बीच सिमेन्टको मूल्य घटाउने सहमति भएको छ। सिमेन्ट उत्पादक उद्योगहरूले सिमेन्टको मूल्य बढ़ाएपछि सर्वत्र त्यसको विरोध भइरहँदा बुधबार सिमेन्ट उद्योगी निर्माण व्यवसायी र सरकारी पक्ष बीचको छलफलपछि सिमेन्टको मूल्य घटाउने सहमति भएको हो। निर्माणको कामले तीव्रता लिन थालेको अवस्थामा सिमेन्टको भाव बढ़ाइनु उपयुक्त नभएकाले सबैको चासोलाई सम्बोधन गर्दै मूल्य घटाउने सहमति हुनु सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो। सिमेन्ट उद्योगीहरूले काठमाण्डुमा ओपीसी सिमेन्ट खुद्रामा प्रतिबोरा 700 रूपियाँमा र पीपीसी सिमेन्ट प्रतिबोरा 600 रूपियाँमा बिक्री वितरण गर्न सहमत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विश्वकै धार्मिक पर्यटकका लागि प्रसिद्ध लुम्बिनी क्षेत्रमा थुप्रै सुविधा सम्पन्न होटलहरू खुल्दै गएका छन्। भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका कारण हौसिएका पर्यटन व्यवसायीहरूले त्यस क्षेत्रमा लगानी बढ़ाएपछि होटलका साथै पर्यटकका लागि आवश्यक अन्य सुविधाहरू पनि थपिँदै गएको त्यस क्षेत्रका होटल व्यवसायी चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो। लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीहरूले गरेको लगानीबाट बढ़ी प्रतिफल प्राप्त गर्न त्यस क्षेत्रको पर्यटनलाई चलायमान बनाइनुपर्ने र त्यसका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु जरूरी रहेको त्यस क्षेत्रका सरोकारवालाहरूको भनाइ छ। लुम्बिनीसँगै त्यससँग सम्बन्धित कपिल वस्तु र नवलपरासीमा पर्ने गौतम बुद्धसँग सम्बन्धित स्थलहरूको समेत प्रचार प्रसार र पर्यटकलाई त्यहाँसम्म पुग्ने सहज वातावरण निर्माणमा पनि सरकारले ध्यान दिनुपर्नेमा त्यस क्षेत्रका पर्यटन व्यवसायीहरूले जोड़ दिएका छन्। पछिल्लो पाँच कारोबार दिन लगातार घटेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार भने 45.88 अंकले बढ़ेको छ। बुधबार नेप्से परिसूचक 45.88 अंकले बढ़ेर 2715.71 बिन्दुमा पुगेको छ। यसअघि मंगलबार 6.32 अंकले र सोमबार 12.84 अंकले नेप्से परिसूचक घटेको थियो। यस्तै आइतबार नेप्से परिसूचक 45.93 उच्च अंकले घटेको थियो। यस्तै नेप्से परिसूचक गत साताको बुधबार 24.97 अंकले र बिहीबार 15.93 अंकले लगातार रूपमा घटेको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएल को लो स्कोरिंग खेल में सुदूरपश्चिम रोयल्स ने अपराजित रहेको जनकपुर बोल्स माथि 72 रन को फराकिलो जीत निकाल्दै प्लेअफ संभावना बलियो बनाएको छ। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदान में टसारे पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले शीतले भिजेको पिच र आउटफिल्डमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। त्यसैले सुदूरपश्चिमले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 123 रन बनाएको थियो। लक्ष्य जनकपुरले सहजै पूरा गर्ने देखिएको थियो, तर जनकपुरले सुदूरपश्चिमका स्पिनर सामु खुलेर खेल्न सकेन र 12.1 ओभरमा सबै विकेट गुमाउँदै 51 रनमै समेटियो। सुदूरपश्चिमलाई जित दिलाउन ब्याटिङतर्फ 17 र बलिङ मार्फत 2 विकेट लिएका सान पाण्डेले पिचको कन्डिसन बुझेर खेल्दा जित निकालेको बताए। सुदूरपश्चिमले 12 ओभरसम्म नै स्पिनर मात्रै प्रयोग गरेको थियो, त्यसमा उसलाई सफल पनि मिल्यो। यही खेल मार्फत डेब्यू गरेका हरमित सिंहले 2 विकेट लिए। कप्तान दिपेन्द्र सिंहेरी र ईशान पाण्डेले पनि 2 विकेट नै लिए। सैफ जैब र नरेन्द्र साउदले पनि 1-1 विकेट लिएपछि सुदूरपश्चिमले जनकपुरलाई एनपीएलकै सबैभन्दा कम स्कोरमा रोक्न सफल भयो। यसअघि पोखरा एडभान्सले चितवन राइनोज विरूद्ध मात्रै 74 रन बनाएको थियो। जितसँगै जनकपुरलाई उछिन्दै सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले 5 खेलबाट 8 अङ्क पुर्याएको छ। समान खेलबाट जनकपुरको पनि समान अङ्क रहे पनि नेट रन रेटमा सुदूरपश्चिम अगाडि छ। सुदूरपश्चिमले विराटनगर किङ्सलाई 90, काठमाडौँ गोर्खाजलाई 73 र लुम्बिनी लायन्सलाई 45 रनले पराजित गरेको थियो। तर चितवन राइनोसँग पनि 33 रनले पराजित हुन पुग्यो। जनकपुरले भने विराटनगर र कर्णाली याक्सलाई समान 8 विकेटले हराएको थियो। पोखरा एडभेन्चर 7 विकेट र लुम्बिनीमाथि 1 रनको रोमाञ्चक जित हासिल गरेको थियो। सुदूरपश्चिमले अब पोखरा र कर्णालीसँग खेल्न बाँकी छ। एक जितले पनि सुदूरपश्चिमलाई प्लेअफमा पुर्याउनेछ। अर्को खेलमा काठमाडौँ गोर्खासँग पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलबाटै बाहिरिएको छ। खेलमा काठमाडौँसँग लुम्बिनी 18 रनले पराजित भएको हो। लिग चरणमा कर्णाली याकसँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनर्सलाई 33 रनले मात्रै हराउन सक्यो। बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। यता काठमाडौँले भने दोस्रो जित हासिल गरेको छ। काठमाडौँले यसअघि कर्णाली याक्सलाई 3 विकेटले पराजित गरेको थियो। काठमाडौँले दिएको 104 रनको लक्ष्य पछ्याएको लुम्बिनी 19.2 ओभरमा सबै विकेट गुमाउँदै 85 रन मात्रै बनाउन सक्यो। टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौँले 19.2 ओभरमा सबै विकेट गुमाउँदै 103 रन बनाएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुई खेल हुँदैछन्। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा 9:15 हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स भेट्दैछन्। दोस्रो खेल 1:15 जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज बीच हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.9 डिग्री सेल्सियस, अघि बिहानको सापेक्षिक आर्द्रता 98% रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यका सूर्योदय अघि बिहान 6:45 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जाजरकोटको नलगाड 3 बीरखोला कैना कड्के सड़क खण्डमा जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु। सूचनाको हक उपयोग गर्दा अराजकताले प्रशय पाउन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपाललाई एशियाली विकास बैंकले विभिन्न परियोजना कार्यान्वयनका लागि 21.23 अर्ब सहुलियत ऋण तथा अनुदान उपलब्ध गराउने। रूस युक्रेन युद्ध अन्त्य आफ्नो पहिलो प्राथमिकता हुने अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र नेपाल प्रिमियर लीग एनपीएलमा आज पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बीच प्रतिस्पर्धा हुँदै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।